الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحبہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ سورہ بقرہ کی آیت 213۔ کان الناس، تھے لوگ، کانا تھے یا ور، امتن واحدتن، ایک ہی امت واحد تھے، لوگ، انسانیت جو تھی وہ ابتدا میں ایک ہی امت واحد تھی۔ پس باعثہ بھیج دیا اللہ نے النبیین، نبیوں کو، آگے انہیں کو اللہ تعالیٰ بتا رہے ہیں وہ کیسے نبی تھے، مبشرین، جو خوشخبریاں سنایا کرتے تھے، لیکن کن لوگوں کو، جو ان کی دعوت کے اوپر یا اس بات کے اوپر ایکسیپٹ کرتے تھے، اور منذرین، اور خبردار کیا کرتے تھے، وارن کیا کرتے تھے۔ وَأَنزَلَ، اور نازل کیا، مَعَهُمْ، ان کے ساتھ، مَا ہوتا ہے ود، ہم ہو گیا دم، ان کے ساتھ اللہ تعالیٰ نے نازل کیا الکتاب، ایک کتاب بھی نازل کی، بالحق، حق کے ساتھ، جس میں کوئی شک و شبہ کی گنجائش نہیں ہے۔ اور اس کا جو مقاصد تھے اس کتاب کو نازل کرنے کے، ان میں کیا شامل تھا، لی، تاکہ، سو دیٹ، لیحکم، تاکہ فیصلہ کر دیں۔ حکم جو ہے عربی کے اندر، حکم کا مطلب وہ نہیں ہوتا جو ہم اردو میں سمجھتے ہیں حکم، عربی کے اندر آرڈر کے لیے جو ورڈ ہوتا ہے وہ امر ہوتا ہے۔ حکم جو ہے عربی کے اندر وہ کہتے ہیں فیصلے کو کہتے ہیں، تاکہ فیصلہ کر لیں، بین الناس، لوگوں کے بیچ میں، لوگوں کے آپس میں فیصلہ کر سکیں، فی ما، جس میں وہ اختلاف کرتے تھے، فی ہے اس میں، جن باتوں میں وہ اختلاف کرتے تھے، تاکہ اللہ اس کتاب کے ذریعے ان کے بیچ میں فیصلہ کر لیں وہ۔ اب آگے ایک اور بات اگر اللہ تعالیٰ ایکسپینڈ کریں، وما، اور نہیں کیا، اختلاف کیا، فی ہے اس میں، اللہ تعالیٰ کی چیز جو اتاری ہوئی تھی اس میں نہیں اختلاف کیا، الا، مگر، الذین، انہی لوگوں نے، اوتہ، جن کو یہ کتاب دی گئی تھی، جو کتاب والے تھے ان لوگوں نے، خود ہی وہی لوگ آپس میں اختلاف میں لگ گئے، جن لوگوں کو اللہ تعالیٰ نے کتاب دی تھی وہ لوگ خود ہی آپس میں اختلاف میں پڑ گئے۔ مم بعد، اس کے بعد کی، ما جاءتہم، نازل ہو چکا تھا، آ چکا تھا ان کے پاس، البینات، بینات میں سے واضح چیز اللہ تعالیٰ نے نازل کی تھی، اللہ تعالیٰ کی نازل کی ہوئی کتاب اور احکامات واضح ہیں، لیکن وہ لوگ انہی میں اختلاف پڑ گئے۔ اس کی وجہ کیا تھی؟ بغیم بینہم، آپس کے ضد کی وجہ سے، آپس میں ایک دوسرے کے ساتھ ہر دھرمی کی وجہ سے، اپنی ریجیڈیٹی کی وجہ سے، اپنے سٹبرنس کی وجہ سے وہ لوگ اسی میں اختلاف میں پڑ گئے۔ فاپس ہدا اللہ، ہدایت دے دی اللہ نے، اللہ زین آمنوا، ان لوگوں کو جو ایمان لائے تھے اس کے اوپر، لمختلفو فی ہے، جس بات میں وہ اس کتاب میں اختلاف کر رہے تھے، ان لوگوں کو اللہ تعالیٰ نے ہدایت دے دی، ایک گروہ تھا، کچھ لوگوں کو اللہ تعالیٰ نے اس میں سے ہدایت دے دی، من الحق، جو اللہ تعالیٰ نے حق نازل کیا تھا اس میں سے ہدایت دے دی، بإذنہ، اپنے ہی اذن سے۔ واللہ، اور اللہ جو ہے، یہدی، ہدایت دیتا ہے، من یشاء، جسے وہ چاہتا ہے، الی طرف، صراط مستقیم، سیدھے راستے کی طرف۔ ایک دفعہ رننگ ٹرانسلیشن اس پوری آیت کا کیا ہوگا؟ لوگ، انسانیت جو تھے وہ پہلے ایک امت واحد تھے، پھر اللہ تعالیٰ نے نبیوں کو بھیجنا شروع کیا جو لوگوں کو خوشخبریاں سناتے تھے اور ان کو ڈراتے تھے، وارن کرتے تھے، اور ان کے ساتھ نازل کیا اللہ تعالیٰ نے کتاب حق، تاکہ لوگ آپس میں فیصلہ کر سکیں اس کتاب کے ذریعے سے جن چیزوں میں وہ جھگڑتے تھے۔ لیکن انہی لوگوں نے جن کو کتاب دی گئی تھی وہ لوگ خود ہی اس اختلاف میں مبتلا ہو گئے، وہ خود اختلاف میں پڑ گئے اس کے بعد کہ ان کے پاس واضح چیزیں آ چکی تھیں، بوجہ اپنی ضد کے، بغض کے وجہ سے وہ اختلاف میں پڑ گئے۔ فہد اللہ، ہو تو ہدایت دے دی اللہ نے ان لوگوں کو، جو لوگ ایمان لائے تھے اس چیز میں، اس چیز میں جس میں وہ اختلاف میں پڑے ہوئے تھے، حق بات میں جس میں وہ اختلاف میں پڑے ہوئے تھے، اپنے ہی اذن سے، اور اللہ تعالیٰ جسے چاہتا ہے سیدھے راستے کی طرف ہدایت دیتا ہے۔ اس کے اندر، ایک آیت کے اندر اللہ تعالیٰ نے ایک تھیوری ایکسپلین کی ہے، ایک ریزن ایکسپلین کیا ہے کہ اللہ تعالیٰ نے نبیوں کا سلسلہ جو تھا وہ کیوں جاری کیا تھا، اور اختلاف جو ہوتا تھا لوگوں میں وہ اس کی وجہ کیا ہوتی تھی، بنیادی وجہ کیا تھی اختلاف کی، لوگ آپس میں کیوں فرقے فرقے کیوں بنتے ہیں؟ پہلی جو بات اللہ تعالیٰ نے کی ہے وہ یہ ہے کہ لوگ جو تھے وہ ایک امت واحد تھے. یہ اس تصور کی نگیشن ہے کہ جو کہ کنٹمپرری سائنسز کی وجہ سے ذہنوں میں بیٹھ گیا ہے. کنٹمپرری سائنس کیا کہتی ہے کہ کیونکہ ہیومن بینگز جو ہیں وہ تھرو اے پروسیس آف ایولیوشن ڈیولپ ہوئے ہیں, تو جس طرح باقی حیوان ہیں اس طرح اس ہیومن بینگ کے بھی ڈیزائرز ہیں, لیکن جب اس کے اندر ایک خاص لیول سے زیادہ انٹیلیجنس بڑھ گئی کہ انسان جو ہے اس کا شعور, اس کے اندر کانشیسنیس لیول اتنا زیادہ بڑھ گیا کہ باقی حیوان جو ہیں وہ تو صرف اپنے سروائیول کے اوپر لگے ہوتے ہیں. ان کے پورے دن کا کیا شیڈیول ہوتا ہے باقی جانوروں کا؟ انہوں نے بس اس دن کے لیے اپنے آپ کو زندہ رکھنے کے لیے کھانا پینا ہوتا ہے, اور ایک سیزن آتا ہے تو جس کے اندر وہ میٹنگ کرتے ہیں تاکہ ان کی اگلی نسل چلے. لیکن انسان نے جب ایک خاص شعور کی سطح حاصل کر لی تو اس کے بعد انسان جو ہے اس نے کائنات کے اوپر اور اپنے جو ارد گرد جو کچھ ہو رہا ہے اس کے اوپر غور و فکر کرنا شروع کیا. صرف یہ نہیں کہ بس آج بارش ہو رہی ہے, آج فلانا ہو گیا, آج موسم ایسا ہے تو بس چھپ جاؤ یا کہیں شیلٹر لے لو اور جب بارش ختم ہوگی دھوپ ہوگی دوبارہ جانوروں کی طرح باہر نکل آئے. اس طرح کے سوال پیدا ہونا شروع کیے انسان نے کہ بارش ہو کیوں رہی ہے یا کس وجہ سے بارش ہوتی ہے. اس سائنس میں انسان جب پڑھا کہ یہ کیوں ہو رہی ہے بارش یا فلانی چیز کیوں ہوئی تھی, تو اس نے جو ہے سپر نیچرل چیزوں کے اوپر بلیو کرنا شروع کر دیا. سائنس کے اسپیکٹرم میں تو آتا ہی نہیں ہے, نہ گاڈ آتا ہے, نہ اینجلز آتے ہیں, نہ ڈیمنز آتے ہیں, یہ تو سائنس کے اسپیکٹرم میں آتا ہی نہیں ہے, ان کو ڈیفائن نہیں کیا جا سکتا سائنس کی ٹرمز کے اندر. سائنس تو اسی پہ محدود ہے جو ہماری فائیو سینسز کے اندر چیز آ سکتی ہے, جو ان فائیو سینسز سے باہر ہے تو وہ سائنس کا ٹاپک نہیں ہوتا. سائنس کے تھرو وہ یہ بتاتے ہیں یا جو ہسٹورینز ہیں وہ یہ بتاتے ہیں, انہوں نے اس طرح کمپائل کیا ہے کہ ایکچولی گاڈ ڈڈ ناٹ کریٹ مین, مین کریٹڈ گاڈ. کوئی خدا نہیں تھا جس نے انسان کو پیدا کیا تھا, بلکہ انسان نے خود ہی ایک خدا کا کانسیپٹ پیدا کر لیا اپنے ذہنوں کے اندر. کہ انسان جب ایک خاص لیول تک اس کو شعور, اس کی کانشیسنیس لیول اس کا اس خاص ہائر لیول تک پہنچ گیا, تو اس نے جو ہے وہ پھر جب اس یونیورس کے اوپر غور کرنا شروع کر دیا. جانور تو نہیں غور و فکر کر رہے ہوتے اس کے اوپر, ان کے اندر تو وہ صلاحیت نہیں ہے, تو اس سے اس نے جو اس کے جواب میں نئی چیزیں آتی تھیں اس کو اس نے سپر نیچرل کانسیپٹ بنا لیا کہ کوئی گاڈ ہے, کوئی خدا ہے جس جو یہ کائنات چلا رہے اور جس نے اسے پیدا کیا ہے. جن چیزوں میں انسان بے بس تھے انہوں نے یہ سب کچھ خدا کے اوپر ڈالنا شروع کر دیا. پھر جو سائیکالوجی بھی جو یہ ڈارونزم کی تھیوری کے بعد جو سائیکالوجی ماڈرن سائیکالوجی ڈیولپ ہوئی ہے اس کے اندر بھی کانسیپٹ یہی ہے کہ انسان جو ہے وہ اصل میں اپنی ویکنیسز جو ہے نا ان کا سہارا ڈھونڈتا ہے, تو ان ویکنیسز کے سہارے کے لیے اس نے گاڈ کا ایک کانسیپٹ ڈالا ہوا ہے. کہ مثال کے طور پہ کسی کی اگر ڈیتھ ہو گئی ہے یا کوئی اور میرا لاس ہو گیا یا کوئی اور ٹریجڈی میرے ساتھ ہوئی ہے, ادروائز وہ دکھ یا وہ جو ٹریجڈی ہوئی ہے وہ میرے لیے بیئر کرنا بہت مشکل ہے, تو میں نے ایک خدا کا کانسیپٹ بنا لیا ہے کہ یہ خدا یہ کرتا ہے, اور پھر لائف آفٹر ڈیتھ کا بھی کانسیپٹ بنا لیا. تو یہ لوگوں نے خود پیدا کی ہوئی چیزیں ہیں. تو جو ماڈرن سائیکالوجی ہے جس کے سب سے زیادہ جس کے کنٹریبیوشن ہے سٹگمنڈ فرائیڈ, اس نے یہ لکھا ہوا ہے اپنی بک کے اندر دی فیوچر آف ایلوژن کے اندر کہ جو لوگ یہ سمجھتے ہیں, سائیکالوجسٹ ہے اس نے یہ کہا ہوا ہے کہ جو لوگ یہ کانسیپٹ رکھتے ہیں کہ کوئی خدا ہے یا کسی ان سین میں بلیو کرتے ہیں, یہ اصل میں اس نے اس کو ایک ذہنی بیماری کا نام دیا ہے. کہ یہ ایک ذہنی بیماری ہے اصل میں, کہ کوئی چیز ہے نہیں, ایگزسٹ نہیں کرتی, لوگ تصورات کر کے بیٹھے ہوئے ہیں کہ وہ گاڈ بھی ہے, مرنے کے بعد یہ ہوتا ہے, مرنے سے پیدا ہونے سے پہلے یہ ہوا تھا, اس طرح تھا. یہ لوگوں نے افسانے بنائے ہوئے ہیں اپنے آپ کو ایک تسلی دینے کے لیے. تو یہ آیت جو ہے یہ ان چیزوں کی نفی کر رہی ہے. اللہ تعالیٰ یہ کہہ رہے ہیں کہ لوگ جو تھے, انسانیت جو تھی وہ پہلے امت واحد تھی. رسول اللہ صلی اللہ علیہ وسلم سے آ کے ایک شخص نے پوچھا, آدم جو تھے وہ نبی تھے اللہ کے؟ تو رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ ہاں وہ اللہ کے نبی تھے. تو ہمیں اسلام جو تعلیمات اللہ تعالیٰ نے بتائی ہیں وہ یہ ہیں کہ حادثے کی صورت میں ہم پیدا نہیں ہوئے, بلکہ اللہ تعالیٰ نے ہمیں پیدا کیا ہے, ولفلی پیدا کیا ہے, اللہ تعالیٰ نے جان کے ہمیں پیدا کیا ہے, اپنا خلیفہ بنایا ہے, ہمیں یہ شرف بخشا ہے ہمیں, اور اللہ تعالیٰ نے جو پہلا انسان تھا اس کو بھی اللہ تعالیٰ نے نبی بنایا تھا, چنا تھا اسے اپنے لیے. پہلی بات تو اس چیز کی رد ہو گیا اس کانسیپٹ کا کہ ایسی بات نہیں ہے کہ مین کریٹڈ گاڈ بلکہ گاڈ کریٹڈ مین, ایسا ہی کانسیپٹ ہے. پہلی بات تو اللہ تعالیٰ وہ رد کر رہے ہیں. جب اللہ تعالیٰ نے آدم کو نبی بنایا تھا تو ان کی آگے جو اولاد تھی وہ بھی اسی ہدایت کے رستے پہ ہی تھے, انسان گمراہ نہیں تھا, پہلی نسل سے ہی اس کو
उन्होंने अपने औलाद की भी उसने तरबियत की थी। आदम अलैहिस्सलाम के बेटे थे जिनका जिक्र कुरान में नहीं आता बल्कि हदीस में आता है और बाइबल में उनका जिक्र आता है। शीत अलैहिस्सलाम, शीत अलैहिस्सलाम जो थे वो भी नबी थे। फिर उसके बाद उन्हीं की नस्ल में आगे जाके इदरीस अलैहिस्सलाम आए थे। इदरीस अलैहिस्सलाम का कुरान में भी जिक्र आता है, बाइबल में भी जिक्र उनका मिलता है। तो अल्लाह ताला ने इंसानियत को जब पैदा किया था तो गुमराही तारीकी में नहीं पैदा किया था बल्कि देवबंद से हदायत दी थी उसे। तो पहले तो इंसानियत जो थी वो एक वाहिद मुतहिद थे, इंसान थे ही थोड़े से, उन्हीं की नस्ल आगे फैली, उन्हीं की नस्ल आगे फैली थी। लेकिन उसके बाद हुआ ये था कि ख़ास ज़माने के बाद जाके लोगों के अंदर आहिस्ता आहिस्ता करके गुमराहियाँ पैदा होनी शुरू हो गई थी। एक है इंडिविजुअल गुनाह, वो तो डे वन से हुए थे। जिस तरह काबील के बारे में जो आता है, काबील जो है वो आदम के पहला बेटा था, तो उसने, काबील ने अपने ही भाई को कत्ल किया था। तो इब्लीस भी मौजूद था शुरू से और इंसान से गुनाह भी शुरू से ही हो रहे थे, यानी कि फर्स्ट जनरेशन ने ही कत्ल कर लिया था। लेकिन एक है कि ओवरऑल पूरी सोसाइटी जो है वो गुनाह की तरफ माइल हो जाए, पूरी सोसाइटी के अंदर बेईमानी आ जाए, झूठ आ जाए, धोखा आ जाए, फ्रॉड आ जाए, बेहयाई आ जाए, शिर्क आ जाए, एक पूरी सोसाइटी के अंदर कलेक्टिवली आ जाए, ये जो डिके है इसके अंदर टाइम लगा है काफ़ी। ये जो हदीस मैंने जो अभी आपको थोड़ी सी बताई है, इसी के अगला पार्ट जो है उसके अंदर पूछा गया था कि नूह अलैहिस्सलाम में और आदम अलैहिस्सलाम में कितना फ़ासला था, कितना फ़ासला था। तो रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि 10 करन का फ़ासला था। करन जो है अरबी के अंदर जो यूज़ होता है वर्ड, वो सेंचुरी के लिए भी यूज़ होता है, वो जनरेशन के लिए भी यूज़ होता है। तो आदम में रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, आदम में और नूह में अलैहिस्सलाम इनके अंदर जो फासला था वो अब 10 या तो सेंचुरीज या 10 जनरेशन्स का फासला था। इन 10 जनरेशन्स के अंदर, यानी कि अगर हम जनरेशन की बात कर लें तो जनरेशन में आप समझ लें कि एक के बाद दूसरी नस्ल, तीसरी नस्ल, से 10 को आप काउंट करें, कीपिंग इन माइंड कि उस दौर के लोगों की उम्र भी बहुत लंबी लंबी थी, तो कितना फासला वो बनना चाहिए। इस दौरान ही हुआ ये था कि इज्तमाही तौर पर गुमराही नहीं थी। उसके बारे में जिक्र जो किया है सूरह नूह के अंदर जो है, बुतों का जिक्र किया गया जिनकी वो इबादत किया करते थे। जो नूह अलैहिस्सलाम की कौम थी, जिस कौम में नूह अलैहिस्सलाम को भेजा गया था वो बुतों की इबादत करती थी, उनमें से अल्लाह ताला ने 5 का जिक्र किया हुआ है कुरान के अंदर। ये सूरह नूह की आयत 23 है। जो सूरह नूह की तशरीह हुई भी है सही बुखारी के अंदर, उसके अंदर ये है कि इब्ने अब्बास का कौल है कि ये वो लोग थे जो नूह अलैहिस्सलाम से पहले नेक लोग थे अपनी, उसके 10 जनरेशन बड़ा अच्छा खासा लंबा टाइम है। उस दौरान जो है जब वो मर जाते थे तो इब्लीस ने, शैतान ने उन लोगों के जहनों में ये वसवसा डालना शुरू किया कि ये इतने नेक लोग थे, इतने पाक लोग थे ये, तो इनकी नेकी का और उनकी उसका जो है उनका, ताकि सिलसिला जारी रहे, उनका नाम जिंदा रहे, अगली नस्लें तो भूल जाएंगी तुम्हारी बातें इनको, तो क्यों नहीं तुम इस तरह करते कि जहाँ जहाँ ये बैठा करते थे, जो इनके मुकद्दस मकामात थे, जहाँ जहाँ ये रहते थे, जहाँ बैठा करते थे, उन जगहों के ऊपर तुम इनके लिए एक चैचू बना दो इनके, या इनकी तस्वीरें बना लो, सूरत बना लो, ताकि तुम लोगों के जहनों में उनकी याद जो है वो ताज़ा रहे। अभी तो आप देखें ना कि अगर, अब तो हमारे पास कैमरा भी मौजूद है, वीडियो कैमरा भी मौजूद है, लेकिन अगर ये चीज़ें ना अवेलेबल होती हमारे पास, ये कॉन्सेप्ट्स ना होते, तो हमारे जहनों में जो पाकिस्तान के फाउंडिंग फादर्स हैं उनके बारे में क्या इमेज होता, क्या इंप्रेशन होता। इमेजिन ये कर लें कि कोई पिक्चर अवेलेबल नहीं है, कोई वीडियो अवेलेबल नहीं है, तो उन चीज़ों का इंप्रेशन हमारे माइंड में ज़्यादा स्ट्रांग ना होता। तो इब्लीस ने ये वसवसा दिया कि तुम लोग और तुम्हारी अगली नस्लें जो हैं वो उनको भूल जाओगे आहिस्ता से करके, तो बेहतर यह है कि क्यों नहीं कि तुम इनकी सूरतें बना लेते हैं, इनके को मुजस्मे बना लो, ताकि तुम उनको याद कर सको, उनकी नेक बातें याद कर सको। इब्तदाई वसवसा जो दिया था इब्लीस ने वो नेकी का ही था कि उन लोगों की अच्छी बातें तुम लोग भूल जाओगे। उस नस्ल के बाद जो अगली नस्लें आई थीं, जब वो ओरिजिनल नस्ल वाली फौत हो गई जिन्होंने एक्चुअली वो मुजस्मे बनाए थे और उनकी नीयत क्या थी, अगली आने वाली नस्लों को जो है ना इब्लीस ने यही वसवसा देना शुरू किया कि ये लोग जो थे, ये तुम लोग के जो बुज़ुर्गों में से बहुत नेक लोग थे, बहुत पहुँचे हुए लोग थे, इनके पास स्पेशल अथॉरिटीज़ थी, इनके पास ये अल्लाह ताला के ख़ास बंदे थे। इस तरह अगली जनरेशन के अंदर इसी वसवसे को बढ़ाते 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 उनको इलाह तक पहुँचा दिया था कि ये जो लोग थे ये अल्लाह ताला के बहुत पसंदीदा थे, ये छोटे गॉड का कॉन्सेप्ट देना शुरू कर दिया। वही कॉन्सेप्ट जो इस तरह मुशरिकीन मक्का के दरमियान भी मौजूद था। अल्लाह को डिनाई नहीं करते थे वो, अल्लाह ताला को वो मानते थे और अल्लाह ताला को अकेला ही मानते थे कि उस जैसा कोई नहीं है, लेकिन साथ साथ ये कहते थे कि ये छोटे छोटे गॉड्स हैं, ये जो अल्लाह ताला के वो हेल्प हैं, हेल्पर्स हैं, ये अल्लाह ताला के आगे सिफारिश करते हैं, अल्लाह ताला इनकी बात बहुत सुनते हैं, अल्लाह ताला इनको बड़ा अथॉरिटी दी हुई थी। ये इतनी 10 generations के अंदर ये डिके आता रहा उनके अकीदे के अंदर, उनके कॉन्सेप्ट्स के अंदर, कि इस तरह ऐसा करके उन्होंने अपने ही नेक लोगों को अल्लाह ताला के मद्दे मुकाबल बना लिया था, इलाक तक के मुकाम तक ले गए थे। जिस तरह हम लोगों ने, मुसलमानों ने अल्लाह ताला के जो नेक लोग थे, जो अल्लाह ताला के औलिया थे, हमने उनको कुछ बना दिया, हमने उनका एक दर्जा बना दिया उनका, कि उनके उर्स पे ज़रूर जाना है, उनकी वहाँ जाके ज़रूर चादर चढ़ानी है हमने, और चाहे हमारा कोई प्रेसिडेंट हो, प्राइम मिनिस्टर हो, नमाज़ें पढ़ता है नहीं पढ़ता, कोई इस्लाम से ताल्लुक़ है नहीं है, वो ज़रूर जाएगा वहाँ पर। अली अजवेरी जो थे उनका नाम यह बाद में रखा गया है, दाता देने वाला, ये अल्लाह ताला की सिफ़त है। इसी तरह ही शेख अब्दुल कादिर जिलानी जो है उनको गौसे आज़म का टाइटल दे दिया गया, उनकी फिर वो बनाई जाती है, 11वीं शरीफ बनाई जाती है। लेकिन ऑफकोर्स उस सेंस में शिरक नहीं होता, उस सेंस में नहीं होता कि हम इनको कह रहे हैं कि ये खुदा है। वो कौम तो ऐसी थी जो उनको खुदा बना चुकी थी, हम लोगों ने तो सिर्फ इनको बाख्तियार बनाया है। इन्होंने नूह अलैहिस्सलाम की जो कौम थी उनको खुदा का दर्जा दे के दी। जब ओवरऑल सोसाइटी के अंदर इस लेवल तक का बिगाड़ आ गया, उसके बाद अल्लाह ताला ने फिर रसूलों का सिलसिला बकायदा शुरू किया, नबूवत का सिलसिला बकायदा शुरू किया अल्लाह ताला ने, कि इंसानियत को जो गुमराह हो रही है उसको वापस हदायत के रास्ते पर लगाने के लिए। यही कॉन्सेप्ट हमेशा, ये गुमराही कॉमन गुमराही है, मुश्रिकीन मक्का थे, यही गुमराही उनके अंदर भी आई थी, यही गुमराही जो है हिंदुइज्म है इनके अंदर भी यही गुमराही आई थी। इसी बिगाड़ के बारे में अल्लाह ताला ने कुरान के अंदर भी जिक्र किया हुआ है कि ये मुशरिकीन जो होते थे, या जो पुराने नबी रसूल जो गुजरे हुए थे, या मुशरिकीन जो थे, ये रसूल सल्लम के ऊपर भी एतराज़ करते थे कि अगर अल्लाह ने कोई अपनी तरफ से नबी और रसूल भेजना था तो ये इंसान को क्यों पैदा किया, किसी फरिश्ते को क्यों नहीं भेज दिया। कुरान के अंदर आप पढ़ें, ये मुसलसल ये एतराज़ मौजूद है, रसूल सल्लम के ऊपर भी एतराज़ किया था, नूह अलैहिस्सलाम के ऊपर, बाकी रसूलों के ऊपर भी यही एतराज़ था कि अगर अल्लाह ने कोई आसमान से कोई भेजना था तो हम किस तरह मान लें कि ये सच बोल रहा है कि मेरे ऊपर वही आई है, कोई स्पेशल चीज़ दिखाओ, तुम तो हमारे जैसे इंसान हो, और ये तुम बाज़ारों में हमारी तरह चल फिर रहे हो तो तुम्हारी वही ज़रूरियात है जिस तरह हमारी ज़रूरियात है, तुम भी सौदा खरीदते हो, खाते पीते हो, हम किस तरह तुम्हारी बात मान लें। और यही लोग जब फौत हो जाए करते थे तो इन्हीं के फॉलोअर्स जो हैं वो बाद में इन्हीं लोगों को बढ़ा के कुछ और तय कर दिया करते थे। उज़ैर अलैहिस्सलाम के बारे में अल्लाह ताला ने जिक्र किया कुरान के अंदर कि यहूदियों ने उनको खुदा का बेटा बना दिया था, ईसा अलैहिस्सलाम को खुदा का बेटा बना दिया था। इसी तरह ये मसला हमारी अर्ली जनरेशन में कभी नहीं गुजरा था, ये बाद में जाके ये मसला पैदा हो गया कि नहीं, रसूल सल्लम का तो साया था ही नहीं, रसूल सल्लम तो नूर थे, वो इंसान थे ही नहीं, वो तो अल्लाह ताला का नूर थे। वो ये कॉन्सेप्ट जिस तरह बाकी मज़ाहिब में आए, जैसे मैंने बताया उसी रेशियो प्रोपोर्शन के हिसाब से हम लोगों ने भी रसूल सल्लम की, हम इस्लाम की उस डायरेक्शन में चले गए जो मैटर नहीं करती थी, तो उन चीज़ों के ऊपर हम लोगों ने इख्तलाफात शुरू कर दिए। तो अल्लाह ताला ने नबूवत का सिलसिला जारी किया इंसानों की हदायत के लिए कि वो जो कलेक्टिव गुमराही आ चुकी है उसमें से उनको छान के साफ किया जाए। तो मुस्तद अहमद की हदीस है कि रसूल सल्लम ने फरमाया कि अल्लाह ताला ने इंसानियत की हदायत के लिए 1,24,000 अम्बिया भेजे, और उन में से 315 जो थे वो रसूल थे, 124,000 जो थे ये तो नबी थे, इन में से कुछ और थे फर्दर जो कि सिर्फ नबी होने के अलावा रसूल भी थे, और वो सिर्फ 315 ही हैं। हमें तो जो जिक्र किया गया है कुरान के अंदर जो बताया गया है वो तो हार्डली कुछ 25 हैं, कुछ नामों के बारे में डाउट है कि वो नबी थे या वैसे नेक लोग थे, जिस तरह ज़ुल्करनैन के बारे में डाउट है कि वो क्या थे, क्या वो नबी थे या वैसे अल्लाह ताला के कोई नेक बंदे थे, अल्लाह ताला ने जिक्र किया है कुरान में। खिजर के बारे में डाउट है कि वो क्या थे, क्या वो नबी थे या वो अल्लाह ताला के कोई और नेक बंदे थे। वो इस तरह और भी जो नाम कुरान के अंदर आते हैं उनके बारे में डाउट्स हैं, कुमान जो थे वो नबी थे या वैसे ही नेक शख्स थे। तो उन नामों को छोड़ के जिनके बारे में कन्फर्म है वो तकरीबन 25 के करीब है। बाइबल के अंदर जो नाम आए हुए हैं उनके अंदर भी इसी तरह डाउट्स हैं कि ये जो नाम है ये नबी थे या नहीं थे। तो तकरीबन जिनके बारे में ज़्यादा कंसेंसस ये है कि वो नबी थे वो 48 के करीब हैं। तो ये तो बहुत थोड़े से बनते हैं, 1,24,000 बहुत ज़्यादा हैं। अल्लाह ताला ने कुरान में कहा है कि हमने हर कौम के ऊपर एक ख़बरदार करने वाला भेजा था, हमने जितनी भी नस्लें गुजरी हैं हमने उन सब में ख़बरदार करने वाला भेजा था। इसके बारे में अल्लाह ताला ने कुरान में भी फरमाया है, व रसूल उन कद कसस ना हम अलई का मिन कबल, और रसूलों में से ऐसे हैं जिनके बारे में यकीनन हमने आपको खबर दे दी है जो आपसे पहले गुजरे थे। व रसूलम लम नक्सुस हम अलई का, और रसूलों में से ऐसे भी हैं जिनके बारे में हमने आपको बताया भी नहीं है कि वो कौन थे। ये सूरह निसा की 164 आयत है। इस तरह अल्लाह ताला ने इसी किस्म की बात सूरह गाफिर की आयत 78 के अंदर भी रिपीट की है। कुछ नबी ऐसे हैं जिनके बारे में हमने आपको बता दिया, लेकिन बहुत सारे ऐसे जिनका हमने जिक्र भी नहीं किया आपके आगे। तो वही तो 124,000 में से बहुत थोड़े से हैं जिनका जिक्र हो गया, बाकी कहाँ थे। ज़ाहरी बात है जो यूरोप के अंदर जो कौमें आबाद थी, जो अफ्रीका में आबाद थी, जो इंडोनेशिया साइड पर आबाद थी, जो साउथ अमेरिका साइड पर कौमें आबाद थी, चाइना इलाका था, यहाँ पर भी नबी और रसूल आए होंगे डेफिनेटली। नबी किसे कहते हैं? नबी का जो रूट है वो है एक नबा, नबा कहते हैं ख़बर को कहते हैं, जो गैब की चीज़ें बताता है, गैब की खबरें देता है, अनसीन चीज़ें, जैसा जन्नत जहन्नम किसी ने देखी तो नहीं है, हमारे लिए गैब है। अल्लाह ताला की ज़ात हमारे लिए गैब है, हमारे लिए मरने के बाद की ज़िंदगी जो है वो गैब है, हमारे लिए तकदीर क्या है वो गैब है, कि तकदीर में क्या है क्या नहीं है वो हमारे लिए गैब है, हमारे लिए इवन शैतान जो है वो भी गैब है, हमें देखा तो नहीं है शैतान को ही होता है, ये सब चीज़ें हमारे लिए गैब हैं। तो वो गैब की खबरें देने वाला है। और नबूवत जो है इसके लिए एक और रूट वर्ड भी है, नबावा। नबा कहते थे अरबी के अंदर, अरब जो लोग होते थे वो ज़मीन के अंदर जो छोटी छोटी पहाड़ियाँ या टीले होते थे उनके लिए वर्ड यूज़ करते थे। उस दौर के अंदर तब तो कोई जीपीएस सिस्टम नहीं होता था, कोई गूगल मैप्स तो नहीं होते थे तब, ना कोई कंपस होता था, लोग रास्ते किस तरह तलाश करते थे, उन्होंने रास्ते के अंदर माइलस्टोन्स बनाए होते थे कि इस तरह की पहाड़ी आती है, फिर यहाँ से हमने मुड़ना है, फिर यहाँ से इस तरह का रास्ता आता है, फिर इस तरह आता है। उन माइलस्टोन्स के लिए उन्होंने नबवा का लफ्ज़ यूज़ करते थे। तो नबूवत उसी से ही है कि नबूवत वो कि जो कि उस रास्ते के माइलस्टोन्स हैं जो कि सीधा अल्लाह ताला की तरफ लेके जाता है। तो ये वर्ड्स उसके लिए यूज़ होते हैं। नबी वो होता है जिसके ऊपर अल्लाह ताला की तरफ से वही आती है। वही की कई किस्में होती हैं, अब उनको अपन डिस्कस नहीं कर रहे कि उसमें इल्हाम भी होता है और उसके अंदर किस तरह वही आती है, क्या मामला होता है, इंसानी शक्ल में भी फरिश्ता आके बात बता सकता है, वो तमाम उसकी किस्में हैं। और रसूल जो होता है, रसूल वो होता है जिसको इरसाल किया जाता है, जिसको भेजा जाता है, जिसको सेंड किया जाता है। जैसे हम लोग मैगजीन के लिए क्या वर्ड यूज़ पर करते हैं उर्दू में हम लोग, रिसाला, वो चीज़ जो भेजी गई है आपकी तरफ। तो इरसाल किया हुआ है, भेजा हुआ है उसे, रसूल वो जिसको भेजा जाता है कौम की तरफ। उन्हीं नबियों में से जो गैर की खबरें देते हैं जिनके ऊपर वही आती है, उन्हीं में से कुछ को अल्लाह ताला ने मौजज़ात दे के, ख़ास अहकाम दे के एक ख़ास कौम के ऊपर एक बहुत बड़े मकसद के लिए भेजा। नबी दर्जा बदर्जा आते रहे हैं, मुसलसल आते रहे हैं नबी, लेकिन रसूल सिर्फ कम कम मौक़ों के ऊपर आए हैं, और वो भी तब के जब बहुत ज़्यादा बिगाड़ आ चुका था एक कौम के अंदर, एक इलाके के अंदर बहुत ज़्यादा बिगाड़ आ गया था, तो उस कौम के ऊपर अल्लाह ताला ने रसूल को भेजा था मौजज़ात के साथ और एक बड़े मकसद के साथ भेजा था। उनमें से कुछ ऐसे भी हैं जिनको शरीयत भी दी थी अल्लाह ताला ने, एक बहुत बड़े विजन के साथ, एक बहुत बड़े पर्पज़ के लिए भेजा था, एक टारगेटेड पर्पज़ था उनका। और जिन लोगों ने उनको रद्द किया, उन्होंने ख़ास अरसे तक अपनी दावत दी, मौजज़ात को पेश किया, जो उनको मौजज़ात अल्लाह ताला ने दिए थे उनको पेश किया, उसके बावजूद लोगों ने अगर इनकार कर दिया ख़ास लेवल तक, तो फिर अल्लाह ताला की तरफ से हुक्म आता था कि अब इस बस्ती में जितने लोग ईमान ला सकते थे ले आए हैं, अब सैचुरेशन हो चुकी है, अब मज़ीद लोग ईमान नहीं लाएंगे। तो इसलिए अल्लाह ताला की तरफ से क्या हुक्म आता था, रातों रात अपनी कौम को ले कर निकलें, सुबह के वक्त अजाब आ जाएगा इस कौम के ऊपर। लूत अलैहिस्सलाम की कौम इसी तरह ही हलाक कर दी गई। जिन लोगों ने ईमान लाना था लूत अलैहिस्सलाम के ऊपर वो ईमान ले आए, बाकी कौम को अल्लाह ताला ने तबाह कर दिया, गर्क कर दिया। यही हाल हुआ था शुएब अलैहिस्सलाम के साथ, सालेह अलैहिस्सलाम की कौम का ये हुआ, हूद अलैहिस्सलाम की कौम के साथ ये हुआ, मूसा अलैहिस्सलाम की कौम के साथ ये हुआ कि जिन लोगों ने ईमान लाना था वो लोग ले आए, अल्लाह ताला ने उनको बचा लिया और आले फिरौन को गर्क किया। तो ये अल्लाह ताला का तरीका था, ये सुन्नत अल्लाह ताला की रही है कि वो लोग जो फिर भी ईमान नहीं लाते, यानी कि आखिरी हुज्जत, आखिरी जो अल्लाह ताला की तरफ से जो चांस है वो रसूल का आना है। जिस कौम ने रसूल को रद्द कर दिया, अब वो कौम जो है वो उस तरह ही है कि जिस तरह गंद और कूड़ा होता है तो उसको अब डिस्ट्रॉय कर देना बेहतर है, अगर वो प्रिवेल करेगा तो उसकी वजह से बीमारियाँ फैलेंगी। तो इसी तरह ये कौमें जो हैं, ये अगर कौमें बहुत पहले अल्लाह ताला ने बर्बाद ना कर दी होती तो बुराई बहुत ज़्यादा प्रिवेल करती। नूह अलैहिस्सलाम की कौम में से जब जिन लोगों ने इनकार कर दिया, उसके बाद अल्लाह ताला की तरफ से हुक्म आ गया कि कश्ती बनाओ, और वो बारिशों का सिलसिला हुआ था, तो सिर्फ जो अहले ईमान थे वो बचा लिए गए थे, बाकी सब जो थे वो तूफान नूह में गर्क कर दिए गए। تو ایک طرح سے ریفریش سٹارٹ ہوا تھا، دوبارہ توحید کے اوپر سٹارٹ ہوا تھا. یہ واحد موقع ہے کہ جب جو امت تھی یا جو انسانیت تھی وہ ایک ہی نسل تھی، بعد میں اس کے بعد جا کے انسان جو تھے لوگ وہ اور زیادہ پھیل گئے تھے. اس کے بعد جو ہیں وہ علاقوں کے حساب سے آئے تھے نبی رسول ہود علیہ السلام، وہ عرب کے خاص علاقے میں ہی آئے تھے، جو باقی اوپر لوگ جا چکے تھے مائگریٹ کر چکے تھے ان لوگوں کی طرف نہیں آئے تھے وہ. تو اللہ تعالیٰ نے یہ سلسلہ بنایا تھا، یہ سلسلہ ان کے لیے اوپر جو عذاب آتا تھا، جو ان کے اوپر عذاب تھا وہ ہم جیسے لوگوں کے لیے رحمت تھی کہ برے لوگوں کو اللہ تعالیٰ نے زمین کے اسے سرفے سے ہی ہٹا دیا، ختم کر دیا. اگر وہ رہتے تو برائی بہت زیادہ پریویل کر جاتی. نوح علیہ السلام کی قوم تک جو ابتدائی طور پہ جو گمراہی تھی وہ کیا تھی کہ بنیادی طور پہ وہ شرک میں مبتلا ہو چکے تھے، اس سے زیادہ اور برائی نہیں تھی ان کے اندر ابھی. لیکن آئندہ آنے والے زمانوں کے اندر برائیاں اور بھی بڑھنی شروع ہو گئیں. شرک اور عقیدے کا بگاڑ تھا، لیکن شعیب علیہ السلام کی قوم کیا کرتی تھی؟ ناپ تول میں کمی کرتی تھی، اس کے اندر زیادتی کرتی تھی، یعنی کہ بےمانی اور اس کے اندر جو تجارت اور ٹریڈ کے اندر جو بےمانی تھی وہ اس دور میں شروع ہو چکی تھی. تو اس لیے اللہ تعالیٰ نے اس کو، یہ تقریباً کوئی بات ہے 3500 سال پرانی قوم تھی ہے، تو اس دور کے اندر اللہ تعالیٰ نے اس قوم کو اسی وقت ہی ختم کر دیا جو لوگ اس طرح کی بےمانی کر رہے تھے. لوط علیہ السلام کا جو ذکر آتا ہے اس کے اندر، یہ تقریباً 4500 سال پرانی بات آئی ہے، کیونکہ یہ لوط علیہ السلام جو تھے یہ ابراہیم علیہ السلام کے کنٹمپریری تھے، اسی دور کے تھے. اس قوم کے اندر اللہ تعالیٰ نے قرآن کے اندر کہا ہے کہ وہ قوم جو تھی وہ اس دور کے اندر ہوموسیکشوالٹی میں انوالو ہو گئی تھی، تو اس زمانے کے اندر اللہ تعالیٰ نے اس قوم کو برباد کر دیا تھا، ختم کر دیا تھا، تاکہ وہ بیماری اور آگے نہ پھیلے. جس طرح اب جا کے دوبارہ پچھلے کچھ چند 100 سالوں کے اندر دوبارہ ہوموسیکشوالٹی کامن ہونی شروع ہو گئی ہے، بلکہ باہر کے ملکوں کے اندر، یورپ کے اندر تو یہ اسٹارٹ ہوا تھا اسکینڈینیوین کنٹری سے کہ پراپر لا بنا ہوا ہے کہ یہ جو ہے یہ ایک لیگل میرج ہوتی ہے. پھر امریکہ کے بھی کئی اسٹیٹس میں آ گیا ہے، ایون یورپ کے کئی ملکوں کے اندر آیا ہوا ہے. اینی وے، تو یہ نبیوں اور رسولوں کا اللہ تعالیٰ نے اس طرح سلسلہ بنایا تاکہ برائی ہے اس کو ختم کر دیا جائے، مٹا دیا جائے ان کو بیچ میں سے. اب آگے یہ تو تھا نبیوں اور رسولوں کا معاملہ، اور رسول اللہ صلی اللہ علیہ وسلم کے اوپر آ کے اللہ تعالیٰ نے ختم کر دیا معاملہ، نبوت کا معاملہ ختم ہو گیا، خاتم النبیین ہے، اب کسی قسم کا کوئی نبی نہیں آئے گا. اور کیونکہ رسول ہوتے ہیں وہ نبیوں کا ہی سپر سیٹ ہوتے ہیں، اس لیے اگر نبی نہیں آ رہا تو رسول بھی کوئی نہیں آ رہا. یہ جتنے بھی گمراہی کے بعد میں جو اسلام کے اندر جو نکلے ہیں، آف شوٹس نکلی تھیں اسلام سے، ان سب نے اصل میں، کیونکہ کیٹیگوریکل آیت اللہ تعالیٰ کی طرف سے کہ خاتم النبیین ہے رسول اللہ علیہ وسلم، تو انہوں نے اس کے اوپر جو بحث کی ہے، یہ جو قادیانی ہیں، احمدی ہیں، ربوائی ہیں، ایک ہی بات ہے، یہ لاہوری ہیں، ان لوگوں نے جو اپنا ایکسکیوز بنایا ہوا ہے وہ یہی بنایا ہوا ہے کہ جی نہیں، نبی اور رسول ڈفرینٹ چیز ہوتی ہے، اس لیے انہوں نے اسی بحث میں لگے ہیں کہ ہاں نبوت ختم ہو گئی، رسالت جاری ہے. اس نے اور بھی لوگ نکلے ہیں، خلیفہ رشاد ایک مصر کا تھا، ایجپٹ کا تھا، جو کہ امریکہ میں جا کے اس نے نبوت کا دعویٰ کیا تھا، ویسے پی ایچ ڈی ہولڈر تھا، بایو کیمسٹری کا تھا وہ، اس نے بھی اس طرح ہی کیا تھا کہ اسی میں ہی ٹیڑھ پیدا کی تھی، نبوت اور رسالت کا ہی معاملہ ٹیڑھا کیا تھا. امریکہ کے اندر ایک موومنٹ ہے جو ہے تو اسلام ہی کے نام پہ ہی، نیشن آف اسلام کے نام سے، وہ ہے زیادہ ہے ایفرو بلیک امیریکنس کے اوپر. اس کے اندر جو ان کے فالوورز ہوتے ہیں انہوں نے بھی اسی طرح ہی اپنے جو لیڈر ہے اس کو ایک نبی کا ہی، رسول کا ہی درجہ دیا ہوا ہے، اور اسی بحث کے اوپر ہی لے کے چلے ہوئے. یہ جو باکسر ہوتا تھا محمد علی، یہ اوریجنلی پہلے جب وہ کرسچینٹی سے اسلام میں آیا تھا تو یہ اس اسلام میں نہیں آیا تھا، وہ اس نیشن آف اسلام کا ممبر بنا تھا. 1975 کے اندر اس نے جنہیں اسلام قبول کر لیا تھا، نیشن آف اسلام کو چھوڑ کے. اس نے اور بھی بہت بڑے نام ہیں، ملکم میکس ہے، اس نے اور بھی لوگ تھے جو پہلے اس کے سوسائٹی کے تھے، بعد میں انہوں نے چھوڑ دیا اسے. اینی وے، تو اللہ تعالیٰ نے نبوت کا دروازہ بند کر دیا، لیکن انسان تو جاری ہیں ابھی بھی، اور گمراہیاں تو ابھی بھی پھیل رہی ہیں. اللہ تعالیٰ نے اس کو کمپنسیٹ کس طرح کیا کہ اب جو کتاب ہے اللہ تعالیٰ کی، وہ اس میں کوئی تحریف نہیں ہو سکے گی. اللہ تعالیٰ نے یہ معجزاتی طور پہ کہہ دیا کہ یہ کتاب جو ہے یہ قیامت تک رہے گی، موجود رہے گی ہے. اور نبوت کا دروازہ بند ہو گیا، صرف ایک شکل میں وہ جاری ہے نبوت، اور وہ ہے سچے خواب. سچے خواب، رسول صلی اللہ علیہ وسلم فرمایا کہ سچے خواب جو ہیں وہ نبوت کا 46واں حصہ ہے. ایک اور حدیث میں فرمایا ہے کہ نبوت اب کے دروازے ہمیشہ کے لیے بند ہے، لیکن سچے خواب آتے رہیں گے. لیکن خواب جو ہے وہ کوئی دلیل نہیں ہوتی. جو لوگ اس طرح کے دعویٰ کرتے ہیں کہ جی ہمیں خواب آیا کہ ایک بزرگ آئے تو انہوں نے کہا جی تمہاری، تم نے تقویٰ حاصل کر لیا ہے، تمہاری نمازیں معاف ہو گئی ہیں. وہ کوئی بزرگ نہیں آئے تھے، وہ شیطان نے آ کے ایسے گمراہی کی بات ان کو کہہ رہے کہ تم نے اس طرح کر لیا. یہ جو آپ نے اس طرح کی خبریں سنی ہوں گی کہ ایک شخص نے اپنے بیٹے کو ذبح کر دیا کہ مجھے یہ خواب میں نظر آیا تھا کہ میں اپنے بیٹے کو ذبح کر رہا ہوں، جس طرح ابراہیم علیہ السلام کو آیا تھا. वो ये ख्वाब शरीयत का नहीं मामला हो सकता। नबी जो होते हैं उनके ख्वाब प्रोटेक्टेड होते हैं, लेकिन उनसे हट के जो आम इंसान है हम जैसे, हमारे ख्वाब रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तीन तरह के होते हैं। सबसे ज़्यादा होते हैं जो तुम्हारे अपने ही नफ्स की बनाई हुई तस्वीरें होती हैं, जो आप डेली काम कर रहे हैं या आपने जो फिल्में देखी उन्हीं का, या आपके माइंड के ऊपर जो इंप्रेशन था, या आपकी यूनिवर्सिटी की वजह से या कोई और काम की वजह से आपके ऊपर जो जहन में बातें चल रही हैं वही कहानियाँ आगे पीछे घूम फिर के आपके माइंड में आ रही होंगी। ये ज़्यादातर आपके अपने बनाए हुए वसवसे होते हैं। नंबर टू पे रसूल सल्लम ने फरमाया कि एक वो ख्वाब होता है जो शैतान की तरफ से आता है, ये डरावना ख्वाब भी हो सकता है, गुमराह करने वाला ख्वाब भी हो सकता है कि आपको ख्वाब में कोई ऐसी चीज़ दिखा दी जाए, जैसा मैंने भी आपको अभी एग्जांपल बताई कि किसी ने कह दिया कि मेरे बुजुर्ग आए थे ख्वाब में, उन्होंने कह दिया कि तुम्हें नमाजें माफ़ हो गई हैं, या इस तरह के भी ख्वाब हो सकते हैं कि जो किसी ऐसे शख्स के बारे में जिसके माइंड में आपको बहुत ज़्यादा रिस्पेक्ट है माइंड में, उसको बिल्कुल ही जो है वो परहना करके न्यूड करके ख्वाब में दिखा दे। इस तरह के ख्वाब जो हैं वो शैतान की तरफ से आते हैं। तीसरे नंबर पे जो ख्वाब हैं वो अल्लाह ताला की तरफ से होते हैं और वो सच्चे ख्वाब होता है, लेकिन ये बहुत कम आता है। इस बात के ऊपर एक वार्निंग भी दी थी रसूल सल्लम ने कि सबसे बदतरीन सबसे बुरा झूठ वो होता है जो इंसान झूठा ख्वाब सुनाए, कि ये ख्वाब ऐसा मैं प्रिटेंड करूँ, मैं ऐसा ख्वाब आके सुनाऊँ आप लोगों को जो कि मैंने देखा ही नहीं था, झूठ बोलूँ आगे। तो यानी वे अल्लाह ताला ने इस तरह जो है ना उस हदायत है उसका रास्ता जो था वो जारी रखा। अब आगे जो अल्लाह ताला इस कुरान की आयत के अंदर जो बात कर रहे हैं वो ये है कि लेकिन बिल आखिर आगे जाके जो डिके आया वो किस तरह आना शुरू हुआ कि जिन लोगों को अल्लाह ताला ने किताब दी थी, नबी और रसूलों को किताब दी अल्लाह ताला ने, तो उस जनरेशन के अंदर तो वो लोग पाक हो गए। नूह अलैहिस्सलाम की जो जनरेशन थी वो लोग पाक हो गए, इब्राहिम अलैहिस्सलाम जो थे उनकी जनरेशन पाक हो गई, मूसा अलैहिस्सलाम को उनकी जनरेशन वो पाक हो गई, इस तरह रसूल सल्लल्लाहु अलैहि वसल्लम की जो जनरेशन थी वो पाक हो गई। लेकिन अब आगे जो कमिंग जनरेशन के अंदर जो इनहेरिटेंस थे उसके, जिन्होंने इनहेरिट किया उस किताब को और इस्लाम को इनहेरिट किया, जैसे हमने इनहेरिट किया इस्लाम को, जिन लोगों ने उसको किताब वाले बने, उन्होंने उसी किताब के अंदर जो कि असल में हदायत के लिए आई थी, उन्होंने उसी किताब के अंदर इख्तलाफी चीज़ें निकाल लीं और आपस में ही कट गए बट गए, इख्तलाफात में पड़ गए, जो उसका असल मकसद था हदायत उसको छोड़ के इख्तलाफी मामलों में पड़ गए कि ऐसे ऐसे इश्यूज़ को उठा लिया हमने कि जो कि कंसर्न है ही नहीं हमारे, जिनसे कोई फ़र्क ही नहीं पड़ता हमारे ऊपर। जो सबसे बड़ी डिवीज़न इस्लाम के अंदर जो हुई हुई है शिया और सुन्नी वाली, इसका ताल्लुक सिर्फ और सिर्फ हिस्ट्री से है, इसका ताल्लुक सिर्फ हिस्ट्री से है, इसका ताल्लुक जो है वो कुरान से नहीं है, इसका ताल्लुक जो है वो किसी इबादत की चीज़ से नहीं, इसका 100% ताल्लुक हिस्ट्री से है। तो हिस्ट्री को छोड़ दें, वो इस्लाम का पार्ट थोड़ी है, और वो भी हिस्ट्री कौन सी, वो बाद में रसूल सल्लम के बाद, इस्लाम तो कंप्लीट हो गया रसूल सल्लम की ज़िंदगी के अंदर, तो आप सल्लम के बाद जो हुआ था वो हिस्टोरिकल फैक्ट ज़रूर हो सकती हैं, किसी की तरफ से ज़्यादती भी हो सकती है, लेकिन वो इस्लाम का पार्ट नहीं है। कुरान की तो आयत क्या थी, अल्यौम अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम नेमती व रज़ीतु लकुम इस्लाम दीना, आज के दिन मैंने तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया, तुम पे अपनी नेमतें तमाम कर दी और तुम्हारे लिए इस्लाम ही को पसंद किया है बतौर दीन। तो वहाँ पे सील हो गया था, सहाबा से उनकी लाइफ से हदायत ज़रूर मौजूद है, उनकी कोटेशंस हम यूज़ कर सकते हैं, उनकी अच्छी बातें यूज़ कर सकते हैं, लेकिन इस्लाम कम्प्लीट हुआ रसूल सल्लम के ऊपर और बस, जो इससे आगे जो कुछ भी है दैट इज़ नॉट पार्ट ऑफ इस्लाम। उनमें जो अच्छी बातें हैं वो हम इस्लाम के जो ऐन मुताबिक हैं इस्लाम के वो अडॉप्टेबल है, जो चीज़ें इस्लाम के मुताबिक नहीं है वो रिजेक्टेबल है। तो ये इख्तलाफात पड़े किस वजह से, सिर्फ हिस्ट्री की बातों के ऊपर पड़े हुए इख्तलाफात, सिर्फ तारीख की बातों के ऊपर पड़े हुए हैं। हमारे यहाँ जो एक बहुत बड़ा जो एक तरह हर वक्त जारी रहता है वो यही होता है कि क्या रसूल सल्लम नूर थे या बशर थे, क्या मिलाद मनाना जायज़ है नाजायज़ है, ये वो इशूज़ हैं जिनके बारे में रसूल सल्लम ने हमें कुछ कहा ही नहीं है, ना अल्लाह ताला ने कुछ कहा है कि ये कोई चीज़ है जिसके बारे में आपने टेंशन लेनी है। ईधर वे को बंदा अगर मानता है कि वो बशर थे और कोई मानता है कि वो नूर थे, दोनों सूरतों में आपने फॉलो तो उन्हीं को करना है ना, इतबा किसका करना है, उन्हीं का ही करना है, तो करें इतबा भाई। अगर जो है कोई एक ग्रोह जो है वो अगर कहता है कि हज़रत अली हज़रत हुसैन को जो है ना वो दर्जा देता है रज़ी अल्लाह ताला अन्हु, उनको एक दर्जा देता है, तो भाई दें दर्जा, फॉलो तो करें उन्हें, इनमें से किसी एक को भी फॉलो करेंगे, सब ने सच बोला था, धोखा तो किसी ने नहीं दिया था, झूठ कोई भी नहीं बोलता था, सब नमाजी थे, सब जो थे वो ईमानदार थे, सब के साथ जो थे वो अखलाक के अच्छे थे, वो किसी को तो फॉलो करो भाई। तो हम लोग सिर्फ लिप सर्विस में लगे हुए हैं और अमल कोई नहीं है हम लोगों का। तो अल्लाह ताला कह रहे हैं वो आपस में इख्तलाफ में लग गए थे اور کیوں پڑھے تھے اختلافات میں؟ بغیم بینہم، کہ وہ ایک ضد میں لگے تھے ایک دوسرے کے ساتھ، وہ ضد میں آ کے وہ عقل کے حساب سے یا اس کے اندر کوئی ایمانداری کوئی نہیں تھی، وہ صرف ایک دوسرے کی ضد میں آ کے لگے ہوئے تھے، ہم ہمارا تعلق اس فرقے سے ہے یا ہم ہمارا یہ عقیدہ ہے یا ہم یہ سمجھتے ہیں، تو اب اسی ضد میں لگے رہیں گے، اسی ضد میں لگے رہیں گے. تو یہ جو اختلاف ہوتا ہے، اللہ تعالیٰ کہہ رہے تھے کہ یہ کتاب ہدایت کی کتاب میں سے جنہوں نے گمراہی اختیار کرنی ہوتی ہے وہ ان چیزوں میں لگ جاتے ہیں اور ان چیزوں میں پڑ جاتے ہیں. جامع ترمذی یہ کہ حدیث ہے، عبداللہ بن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا میری امت پر بھی وہی کچھ آئے گا جو بنی اسرائیل پہ آیا. خیر اس حدیث کو میں تھوڑا اسکپ کرتے ہوئے اینڈ والے پارٹ میں آتا ہوں. بنی اسرائیل جو تھی وہ 72 فرقوں میں تقسیم ہو گئی تھی، لیکن میری امت جو ہے وہ 73 فرقوں میں تقسیم ہو جائے گی، 73 فرقوں میں ٹوٹ جائے گی. کلہم فی النار، سب کے سب جو ہیں وہ جہنم میں جائیں گے، ان کے بنی اسرائیل کے بھی اور میری امت کے بھی، جتنے بھی فرقے بنیں گے کلہم فی النار، سب کے سب جہنم میں جائیں گے. الا ملتن واحدتن، سوائے ایک ملت واحد کے، وہی جو لفظ یہاں پہ آ رہا ہے وہی جو اصل سے جڑے رہے تھے، جنہوں نے اپنے آپ کو کوئی فرقے میں نہیں ڈیوائڈ کیا تھا کہ میرا تعلق اس فرقے سے ہے یا میں اس فرقے کو بلانگ کرتا ہوں، وہ لوگ جو اپنے آپ کو صرف اللہ تعالیٰ کی کتاب کے ساتھ جوڑے رکھا جنہوں نے اپنے آپ کو، اور وہ وحدت رہے، انہوں نے کوئی فرقہ نہیں بنایا، سوائے ان کے باقی سب کے سب جائیں گے. اس کے اوپر صحابہ نے پوچھا بمن ہیا یا رسول اللہ، اے اللہ کے رسول اللہ علیہ وسلم یہ کون لوگ ہوں گے؟ رسول اللہ علیہ وسلم نے فرمایا ما انا علیہ و اصحابی، وہی طریقہ جس کے اوپر میں اور میرے صحابہ ہیں. یہاں پہ رسول اللہ علیہ وسلم نے کوئی فرقے کا نام نہیں لیا تھا کہ سنی جو ہوں گے وہ بچ جائیں گے، شیعہ جو ہوں گے وہ بچ جائیں گے، یا بریلوی بچ جائیں گے، یا دیوبندی بچ جائیں گے، یا سلفی بچ جائیں گے، بھابی بچ جائیں گے. آپ صلی اللہ علیہ وسلم نے کوئی نام نہیں لیا، صرف بتایا کہ جن کا عمل وہ ہوگا کہ جو مجھے اور میرے صحابہ کے عمل کو فالو کریں گے، صرف وہ بچ جائیں گے، باقی سب کے سب جو ہیں وہ آگ میں جائیں گے. یہ جو اختلافات کے اندر پڑ گئے ہیں، یہ اللہ تعالیٰ اس کے اندر بات کر رہے ہیں کہ لوگ اب وہ ویژن ہی بھول گئے، راستہ ہی گھو بیٹھے کہ ان کو اللہ تعالیٰ نے کتاب کیوں دی تھی، اور وہ اختلافات میں پڑ گئے. تو اللہ تعالیٰ نے بس ہدایت دے دی صرف ان لوگوں کو جو لوگ میری اس کتاب کے اوپر ایمان لائے تھے، جنہوں نے مان لیا تھا کہ جو یہ کتاب کہہ رہی ہے وہ صحیح ہے. تو ہدایت صرف اسی کو ملے گی جو اس کتاب کو مان لے گا، جان لے گا، جو ضد میں لگا رہے گا اللہ تعالیٰ کہہ رہے ہیں کہ اس کے لیے نہیں ہے. اور اللہ تعالیٰ جسے چاہتا ہے ہدایت دیتا ہے، جو گمراہ ہونا چاہتا ہے اللہ تعالیٰ اس کے لیے ہدایت کا بندوبست نہیں کرتے. اب میں آپ کو ایک اپنی پرسنل ایک بات بتا دوں اس کے اندر، یہ جو اختلافات ہوتے ہیں اسلام اور ان چیزوں کے اندر، میں کسی ایسے لیکچر کو نہیں سنتا جس کے اندر اختلافی باتیں کی ہوتی ہیں، میں کسی ایسی بک کو نہیں پڑھتا جس کے اندر اختلافی باتیں کی ہوتی ہیں، میں کسی ایسی مسجد کے اندر کبھی ڈونیشن نہیں دیتا، چندہ نہیں دیتا، یا کسی اور ایسی جگہ کے اوپر کہ آل دو کہنے کو کیا ہے کہ وہاں پہ قرآن پڑھایا جائے گا اور وہاں پہ میرے لیے صدقہ جاریہ ہوگا، اگر میں جو پیسے دوں گا تو جتنے عرصے بھی وہ مسجد بنے گی یا مدرسہ ہے یا کوئی ایسی جگہ ہے ثواب کا باعث ہونا چاہیے. لیکن میں پرسنلی ایسی کسی جگہ کے اوپر پیسے نہیں دیتا جہاں پہ کسی مسجد کے باہر یا کسی مدرسے کے باہر کسی فرقے کا نام لکھا ہو. یہ مسجد یا یہ فرقہ جو ہے یہ کس کا؟ یہ اہل حدیث کا ہے، باقی جائیں باہر میں ہی صرف یہ لوگ آئیں گے یہاں پہ. یہ مسجد کس کی ہے؟ یہ صرف اور صرف بریلویوں کی ہے. یہ مسجد کس کی ہے؟ یہ فلانے کی ہے. حالانکہ اندر آیت لکھی ہوتی ہے ون مساجد اللہ، یہ مسجدیں جتنی بھی ہیں وہ اللہ تعالیٰ کی ہیں، تو اللہ تعالیٰ کے سوا کسی اور کو مت پکارو. آیت وہ لکھی ہوگی اندر کہ اللہ مسجدیں اللہ کے لیے ہیں، لیکن باہر لیبل لگایا تھا یہ فلانے فرقے کے لیے. اپنے آپ کو، آپ لوگ بھی اپنے آپ کو ہر اس لیبل سے، ہر ٹائٹل سے، ہر اس چیز سے ڈس ایسوسیٹ کریں جو جس چیز کا تعلق اختلاف سے ہے. اس پوری آیت کے اندر اللہ تعالیٰ نے ایک تو انسانیت کا بتایا کہ انسانیت کا آغاز ہی ہمیشہ روشنی سے ہوا تھا، گمراہی کے اندھیروں میں نہیں تھے وہ، اور جب جب گمراہی آتی رہی ہیں تو میں نے ان کو واپس روشنی میں ڈالنے کے لیے میں نے ان کے لیے نبوت کا سلسلہ جاری کیا. تو انہی لوگوں میں سے جو بعد میں اس کتاب کے وارث بنے وہ آپس میں اختلاف میں پڑ گئے اپنی ضد کی وجہ سے، ہر دھرمی کی وجہ سے ضد میں پڑ گئے، یا دنیاوی بینیفٹس کی خاطر ضد میں پڑ گئے کہ اگر میں یہ بات مان لوں تو پھر بعد میں میری کیا حیثیت رہ جائے گی، یا میں کس منہ سے پہلے جس کے اوپر میں اختلاف کر رہا تھا اب میں کس منہ سے جانا کہہ دوں کہ ہاں میں غلط کہہ رہا تھا. تو وہ صرف ضد ہوتی ہے ان لوگوں کی، ان لوگوں کی آپس کی ضد وجہ ہوتی ہے. تو ہدایت دے دیتا ہے اللہ تعالیٰ پھر اس کو جو کہ اللہ تعالیٰ کی اس کتاب کو مان لیتے ہیں، اور اللہ تعالیٰ جسے چاہتا ہے ہدایت دیتا ہے، سیدھے راستے کے اوپر چلاتا ہے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک.